नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। वर्षाका कारण देशका विभिन्न भागमा प्राकृतिक विपदका घटना भइरहेका छन्, जसबाट जनधनको क्षति भइरहेको छ, जसको विवरण आउने क्रम जारी छ। पूर्व सूचना, उद्धार, राहत एवं पुनस्थापनाका विषयमा आजको अन्तरसंवादमा कुराकानी गर्नेछौ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइराला हामीसँग कुराकानीमा हुनुहुन्छ। कोइराला सर,
हजुर,
स्वागत छ यहाँलाई।
ए हस्, धन्यवाद।
हजुर, अब जसरी हामीले पूर्व तयारीका कामहरू गरेका थियौं र वर्षा हुनासाथ ती कामहरू ठ्याक्कै कार्यान्वयनमा आएका छन्, पछिल्लो अवस्था कस्तो छ? हामीले कसरी काम गरिरहेका छौं?
यो मनसुन असार 5 गतेबाट भित्रिएको हो। त्यसमा हामी सबभन्दा पहिला चाहिँ अब माननीय मन्त्रीज्यूकै नेतृत्वमा हामी एउटा वृहत भेला मिटिङ, त्यो क्लस्टर लिड, को लिड, सरकार भेला, सम्बन्धित मन्त्रालय, विभाग सबैको ठुलो भेला गरेर अब पुरै तयारीमा सबैजना आफ्नो लेभलबाट जुट्ने है भनेर हामीले त्यो निर्णय गरेर एउटा प्रतिकार्य कार्ययोजना पनि जारी गरेका छौँ र सबै निकायले आफ्नो काम गरिरहनु भएको छ। हामी पनि त्यो समन्वय सहजीकरणहरू हामी गरिरहेछौँ। अहिले मनसुन चाहिँ त्यही हिसाबले हामीले सम्बोधन गरिरहेकै अवस्था छ।
हजुर, पछिल्लो विवरणहरू के छन्? कहाँ कहाँ खास गरी समस्या हामीले समाधान गर्यौं, कहाँ कहाँ समस्या समाधान हुन सकेका छैनन्, अथवा अवस्था कस्तो छ? हाम्रो पूर्व तयारीका हिसाबले ठ्याक्कै चाहिँ घटनास्थलमा हाम्रो अवस्था कस्तो छ?
यो यस्तो छ, यो डेटा त हाम्रो त्यो विपद पोर्टल डीआरआर पोर्टलमा हामी बिहान बेलुका हरेक दिन अपडेट गरिरहेछौँ, कति के हो, कुन ठाउँमा कति घटना घट्यो भनेर त्यो तथ्याङ्कहरू त त्यहाँबाट हेर्न सकिहालिन्छ। खालि मैले यहाँ अलिकति भन्ने के भने, यसपालिको मनसुनमा तीन प्रकारका भन्न प्रकोप अथवा विपदहरू देखिएका छन्। एउटा पहिरो, एउटा बाढी र अर्को चट्याङ, यो मेजर चाहिँ यो तिनवटा छन्। अहिले भनेको जन र धनको बढी क्षति हुने यो तीनवटा देखियो। अब त्यसमध्ये पनि पहिरो सबभन्दा धेरै, अनि चट्यान, अनि बाढी यस्तो खालको छ अहिले। भनेपछि अब पहिरो चाहिँ दुई किसिमको पहिरो देखिया छ। एउटा राजमार्गमा जाने पहिरो, जुन सवारी आगमनको हिसाबले महत्त्वपूर्ण हुन्छ, र अर्को पहिरो भनेको चाहिँ ग्रामीण क्षेत्र अथवा कुनै भन्न दूरदराज अब पहाडहरूतिर जाने पहिरो। दुई किसिमको पहिरो देखियो भन्दा अब हामीले यसरी देखिसकेपछि अब सम्बोधन गर्ने मान्छेले पनि त्यही हिसाबले सम्बोधन गर्नुपर्ने हुन्छ। अब त्यो राजमार्गको पहिरोको हकमा यो सडक विभागले एउटा सेतु एप भन्ने एउटा बनाएको छ, त्यो त्यसबाट हामीले सबै त्यो पहिरो खोलाउने त्यो डोजर अपरेटरहरूदेखि लिएर सुरक्षा निकाय दियो सबै त्यहाँ लगइन भएर बस्नुहुन्छ। अनि कहीँ पहिरो जाने बित्तिकै, खबर आउने बित्तिकै, त्यो एपमा हालिदिने बित्तिकै त्यो सिस्टम अटोमेटिक ट्रिगर भएर त्यो डोजर अपरेटरहरूलाई इन्जिनियर साहबहरूले त्यो आदेश गरेर त्यो खुलाउनु गइहाल्छ। अनि अब हामी यहाँ प्राधिकरणमा बसेर अब भन्न स्क्रिनमा हामी चाहिँ कुन ठाउँमा पहिरो गयो, कसरी डोजर जाँदैछ भनेर पनि त्योसम्मको हामी डेटाहरू हेर्छौँ। अनि पहिरो खुलाउनु चाहिँ उहाँहरू पुगिहाल्नुहुन्छ, त्यहाँ नजिकै लोकेसनमै छ त्यो टेन्टेटिभ। अब उही गइसकेपछि फेरि खोल्दै गयो, फेरि अब लेदो खस्दै जान्छ, त्यसले अलिकति टाइम चाहिँ फेरि खोल्ने बेलामा लाग्छ। अनि यो पहिरोको फेरि कस्तो हुँदो रहेछ भने, सडक पहिरो चाहिँ अब भनौँ न अब गाडी गइरहेको बेलामा राति पहिरो गयो भने त फेरि त्यो गाह्रो हुँदो रहेछ, त्यो दण्ड धनको क्षति भइहाल्दो रहेछ भन्दा के अब केही समयलाई रातिको समयमा जुन दिन भारी वर्षा हुन्छ भन्ने पूर्वानुमान छ, त्यो दिन चाहिँ हामीले यो सवारी आगमन चाहिँ एक दिन होल्ड गरिदिनु, त्यहाँ त्यो दिन नगइदिनु भनेर हामीले अनुरोध गरेका छौँ। र त्यही अनुसार त्यहाँ सिडो साहबहरूले, सुरक्षा निकायहरूले व्यवस्थापन गर्नुभएको छ। भनेपछि यो राजमार्गको पहिरोको चाहिँ त्यो तरिकाले हामीले म्यानेज गरिरहेछौँ। भने त्यो ग्रामीण इलाकामा हुने जुन पहिरो हुन्छ, त्यो पहिरोको हकमा चाहिँ अब अलिकति परे भावनाले अब सुरक्षा निकायहरूलाई पनि कहिलेकाहीँ अलिक ढिलो खबर आइपुग्ने, त्यो जिल्ला सदरमुकामसम्म पनि खबर आउन टाइम लाग्ने पनि हुन्छ। त्यस कारणले त्यो पालिका तहमा र त्यहाँ विपद स्वयंसेवकहरूको हामीसँग अभिलेख छ भन्दा पहिला समुदाय, विपद स्वयंसेवक र पालिका तहबाट रिस्पोन्ड गरेर उहाँले खबर गर्दा गर्दै हाम्रो सुरक्षा निकायहरू त्यहाँ मुभ भइहाल्नुहुन्छ। अब हामीले के पनि भनिरहेको छ भने, सुरक्षा निकायहरूको त्यो जुन फोर्स छ, त्यो ऱ्यापिड एक्सन फोर्स भनेर हामीले गठन गरेका थियौँ, करिब 26,000 हरेक जिल्लामा त्यसरी हुनुहुन्छ। अब त्यसमा चाहिँ हामीले के भनिरहेको छ भने, काहीँ कतै खबर आयो भने तपाईँहरूले काहीँ आदेश पनि लिइरहनु पर्दैन, मुभ भइहाल्ने र मुभ हुँदाहुँदै जानकारी गर्दा पनि हुन्छ भनेर यसरी सुरक्षा निकायहरूले लागिरहनु भएको छ ग्रामीण क्षेत्रमा। अनि यही हिसाबले हामीले अब बाढीको हकमा पनि त्यही हो, अब कुन ठाउँमा बाढी आएछ, बाढीमा चाहिँ त्यो रिभर वाच सिस्टम रेन वाच सिस्टमहरू हाम्रो जल तथा मौसम विज्ञान विभागबाट हामीलाई त्यो रेगुलर आइरह हुन्छ, त्यो लाइट पनि आउँछ, अनि कुन ठाउँको पानीको लेभल कति बढ्यो भनेर त्यो हामी रातो पहेँलो हरियो भनेर धर्को दिइरह हुन्छ, रातो भएपछि एलर्टको त्यो त्यो सिग्नल पनि बज्छ हामीलाई, अनि हामी चाहिँ सम्बन्धित जिल्लामा सिडिओ साहब अनि अरू अरू सबै त्यो सुरक्षा निकायले एलर्ट भएर ल है तपाईँको जिल्लामा पानी यसरी मान्छेहरू आउँदैछ भनेर हामी यहाँ हाम्रो सिस्टमले खबर गरिदिइहाल्छ, अनि उहाँहरू त्यही हिसाबले अब माथिबाट पानी आउँदैछ भने उहाँहरू तयारी अवस्थामा ल बाढी आउँछ है भनेपछि अहिले अहिलेको जस्तै अब भनौँ न अब 5 गतेदेखिको अहिलेको यो महिनाको हेर्नुभयो भने अब पहिरोबाट कति 7 जना जतिको मृत्यु आइसक्यो भने बाढीबाट 3 जनाको आइरहेको छ अहिले, त्यो त्यो बाढीको चाहिँ पूर्व सूचना यदि चाँडै जाने हुनाले कम्तीमा त्यो जनको क्षति चाहिँ अलिक घट्या छ बाढीमा, अब यसै तरिकाले हामीले गरिरहेको
हजुर. अब यो यो अवस्थामा चाहिँ जसो भनौँ न हामी यहाँले अघि भनेको जस्तो जसरी संघमा अथवा केन्द्रमा हामी नीतिहरू बनाउँछौँ र ती नीतिहरूलाई चाहिँ तल्लो तहसम्म हामी पुर्याउँछौँ, त्यसको कार्यान्वयन अवस्था र समन्वय, किनभने अब अहिले 3 तहको सरकार भएको हुनाले समन्वय पनि महत्वपूर्ण छ, यसको चाहिँ ठ्याक्कै अवस्था कार्यान्वयनको अवस्था चाहिँ कस्तो छ?
यसो छ, कारण चाहिँ हामीले यहाँ यो यो तरिकाले प्रतिकार्य कार्ययोजना बनाएका छौँ र प्रदेश सरकारले त्यो हामीले उहाँहरूलाई पठाएर उहाँहरूले पनि प्रदेश स्तरको कार्ययोजना बनाउनु भएको छ, भनेपछि उहाँहरूका पनि पियुओसी भनेर स्थापना गर्नुभएको छ, भनेको प्रोभिन्सियल इमर्जेन्सी अपरेसन सेन्टर, अनि पियुओसीमा चाहिँ आफ्नो क्षेत्र आफ्नो प्रदेशभरिको सबैको विवरणहरू चाहिँ उहाँहरूले कलेक्सन गर्नुहुन्छ र जुन काम हामीले देशभरिको लागि यहाँ गर्छौँ त्यही काम पियुओसीमा बसेर उहाँले आफ्नो प्रदेशभरिको लागि गर्नुहुन्छ र सुरक्षा निकाय कहाँ पुग्यो कहाँ पुगेन सिडिओ साहबहरूलाई कोअर्डिनेसन गर्ने फोन गर्ने अनि त्यो सुरक्षा निकायहरूलाई अनुगमन गर्ने कामहरू उहाँहरूले प्रदेश तहबाट गरिरहनुहुन्छ. त्यसपछि अब भन्नु अब प्रदेशमा त अझ झन् हाम्रो प्रदेश गोदाम घरहरू छ, त्यहाँ पाल त्रिपाल टेन्टहरू सबै त्यहीँ छ, अनि स्थानीय तहबाट समुदायबाट हामीलाई चाहिँ त्यो भन्दा पहिरोमा उद्धार गरेपछि त्यो राहतको लागि हामीलाई टेन्टहरू चाहियो पाल त्रिपाल चाहियो भनेर भन्नुभयो भने अनि त्यो प्रदेशमै खबर गरेर प्रदेश गोदाम घरबाट त्यहीँबाट मुभ हुने सिस्टम बनाएको छ, भनेपछि त्यो हिसाबले अलिकति अब स्थानीय तह त झन् एकदम पुरै इन्भल्भ भइन आयो, सिडिओ साहब त झन् अब रातिमै जतिखेर पनि एलर्ट बसेर फोन गरेर रिस्पोन्स गर्ने उहाँ त पुरै लागिरहनु भएको छ, भनेपछि अहिले हाम्रो यसमा चाहिँ यो प्रदेश सरकारले पनि एक्टिभली उहाँहरूले चाहिँ यो समन्वय गर्ने सहजीकरण गर्ने कामहरू उहाँहरूले गरिरहनु भएको छ अहिले, भने चाहिँ हाम्रो समन्वय चाहिँ अहिले राम्रै छ, त्यस हिसाबले अहिलेको यो भनौँ यो महिनाको तथ्याङ्कले पनि त्यसलाई चाहिँ अलिअलि पुष्टि पनि गरिरहेछ.
हजुर हजुर. अब जस्तो हामी अन्तर्सम्वादमा छौँ, वर्षाका कारण देशका विभिन्न भागमा प्राकृतिक विपदका घटना भइरहेको सन्दर्भमा सरकारका तर्फबाट पूर्व सूचना उद्धार राहत र पुनस्थापनाका विषय कुराकानी गरिरहँदाखेरि जस्तो तराई मधेसमा पछिल्लो समयमा चाहिँ यी जमेका खाल्डाहरूमा बालबालिकाहरू चाहिँ डुबेर उनीहरूको मृत्यु हुने क्रम चाहिँ विगत वर्षदेखि नै यो निरन्तर जस्तो देखियो, यसमा सचेतना पुगेको देखिएन कि अथवा यसमा के भयो, के कारणले यी चाहिँ घटनाहरू बारम्बार दोहोरिरहेका छन्?
यो यसो हुन्छ, हामीले अब सचेतनाको हिसाबले हामीले सबै यसरी खाल्डाखुल्टी पुर्ने नाला सफा गर्ने नालाहरूलाई खोला ओपेली नछोड्ने, किनभने त्यो डुबान भएको बेलामा कुन ठाउँमा खाल्टो खुट्टा परेर तल जान्छ अनि कुन ठाउँमा चाहिँ सडकै छ भने पनि थाहा नहुने क्या, त्यो डुबानमा त सबै पानी देखिन्छ, भने हामीले अब सचेतना भन्नु एसएमएस भाइबर अब त्यो व्हाट्सएपदेखि सारा हाम्रो ग्रुपहरू अनि सोसियल मिडिया ट्विटर सबैमा हालेको छ, टिकटकहरू बनाएर सबैमा हामीले चाहिँ हालेको भने एटलिस्ट कम्तीमा मोबाइलहरू हेर्ने चलाउने मान्छेहरूलाई त त्यो सचेत हुनुहुन्छ, तर अब ग्रामीण परिवेश सबैले नचलाउन पनि सक्नुहुन्छ, त्यसले गर्दाखेरि हामीले त्यो सञ्चार माध्यमहरूबाट त्यो भन्न यो पिएसएहरू बनाउने अनि त्यसलाई अझ स्थानीय भाषामा बनाउने अनि हामीले यो लोकल सञ्चार माध्यमहरूलाई समन्वय गरेर यो बजाइदिनुहोस् है भनेर बजाउने अनि फेरि त्यो पालिका तहमा र स्वयंसेवकहरूलाई हामीले के भन्यो भने तपाईँहरूको महत्त्वपूर्ण काम भनेको चाहिँ एकदम अवेरनेस जगाउने है भन्ने हो. अझ तराईतिरको हकमा त के देख्यो भने त्यो डुबानको बेलामा जब पानीले सबै डुब्छ त्यसलाई इनन्डेसन भन्ने हुन्छ, त्यो डुबानको बेलामा चाहिँ त्यो सर्पको दुलोहरूमा पनि पानी पसेर त्यो सर्पहरू चाहिँ अलिकति माथि ओभानो ठाउँमा आउँदो रहेछ नि त, अब ओभानो ठाउँमा त मान्छे बस्ने घरै भइहाल्यो भन्दाखेरि त्यो मान्छे र सर्पको इन्टरफेस चाहिँ अलिक बढ्ने कारणले त्यो अहिले तराईको डुबानमा चाहिँ सर्पदंशको घटना पनि बढेको छ क्या फेरि अहिले, भने यसरी यही हिसाबले अब हामीलाई जानकारीमा छ, हामीले सचेतना गरिरहेछौँ, अब सञ्चार माध्यमहरू प्रयोग भइरहेछ, मैले यति कुरा भने.
हामीसँग कुराकानी हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइराला. अब जस्तो यी हामीले अवलम्बन गरिरहेका चाहिँ विभिन्न उपायहरूमध्येको एउटा उपाय राजमार्गमा सवारीका चालकहरूलाई चाहिँ पूर्व सूचना दिने सँग सम्बन्धित पनि छ होइन किनभने पछिल्ला वर्षहरूमा यदि हामीले हेर्ने भने त्यो एउटा प्रवृत्तिगत रूपमै देखिएको छ कि पहिरोले त्यसै गरी छेउछाउमा आएका बाढीले चाहिँ यातायातका साधनहरू डुबाएको बगाएको अब यस वर्ष पनि ट्रकमा त्यस्ता घटनाहरू भयो बसमा भएको मानवीय क्षति धेरै हुन्थ्यो होइन अब यो चाहिँ यातायातका साधनमा चाहिँ चालकहरूलाई पूर्व तयारीका बारेमा जानकारी गराउने सतर्कता गराउने कतिपय अवस्थामा त प्रहरीले जिल्ला प्रशासनले त्यो काम गरिरहेको छ यद्यपि त्यस्ता घटना दोहोरिरहेका छन् यस्ता घटना न्यूनीकरण कसरी गर्ने किनभने अब कुनै पनि बेला वर्षा लगत्तै बाढी आउन सक्ने भयो कुनै पनि बेला पहिरो खस्न सक्ने
भयो यसमा तीनवटा कुरा महत्वपूर्ण छ एउटा चाहिँ पहिरो नै जाने जहाँ अवरुद्धै हुन्छ बाटो पहिरोले अवरुद्ध गरिदिन्छ त्यो एउटा पक्ष त्यो भयो अर्को सड़कको अवस्था कस्तो छ भन्ने भयो अनि तेस्रो पक्ष भनेको त्यो चालकको सचेतना यो तिनवटै पक्ष चाहिँ महत्वपूर्ण हुन्छ त्यो विपदको घटनामा अब हामीले पहिरोको त मैले अघि भने त्यो सडक विभागले त्यो एप बनाएर व्यवस्थापन गर्नुभएको छ अनि अब खाल्टाखुल्टीहरू चाहिँ उहाँहरूले अब आगामी दिनको योजनामा हामी सडकलाई राम्रो पार्ने भन्ने फेरि गर्ने त फेरि त्यो सडकले नै हो होइन हामीले त्यस सबै समन्वय हामीले उहाँहरूलाई गर्ने हो अनि अब यो चालकहरूको हकमा चाहिँ उहाँहरूलाई जुन सचेतनाको कुरा छ त्यो सचेतनाको लागि पनि अहिलेसम्म हामीले चाहिँ सुरक्षा निकायहरू नै भन्न सुरक्षाका अधिकारीहरूले उहाँहरूलाई यसो गर्नु भनेर उहाँहरूले भनिरहनु भएको छ अब त्यसमा अर्को एउटा एकदमै महत्त्वपूर्ण कुरा चाहिँ कम्तीमा अगाडि पहिरो छ बाटो यस्तो छ भन्दा उहाँहरूले गाडी लिएर जाँदैखेरि जस्तै अब कोही नागढुङ्गाबाट तल झर्ने बित्तिकै ल सानो यस्तो अगाडि दुईवटा पहिरो छ भनेर उहाँहरूलाई नागढुङ्गामै खबर आइदियो भने त उहाँहरू नगएर त्यहीँबाट फर्किनु पनि सक्नुहुन्थ्यो नि त भनेपछि त्यसलाई चाहिँ त्यो रियल टाइम ब्रोडकास्ट भन्छ त्यो सेल ब्रोडकास्टिङ सिस्टम हो अब त्यो चाहिँ अब हाम्रो यता भन्न सञ्चार मन्त्रालयले लिड गरेर उहाँहरूले चाहिँ हामीले राख्नु है भनेर एकदम धेरै पहिलेदेखि समन्वय छलफल पनि गरिरहेको हो अब त्यो चाहिँ यसपालिको मनसुनमा फेरि अब सकिएन यसपालिमा हाम्रो चाहिँ यो प्राविधिक क्षमतै पुगेन अब हामी यसको लागि नयाँ नयाँ मेसिनहरू चाहिन्छ हामी त्यो इन्स्टल गर्नेतिर हामी लाग्दैछौँ भनेर उहाँहरूले भन्नुभएको छ भनेपछि त्यो भएदेखि त एकदमै राम्रो हुन्थ्यो किनभने त्यो जाँदा जाँदै बाटोमै खबर आउँदाखेरि त मान्छे फर्किने पनि चान्स हुन्थ्यो त नजाने चान्स हुन्थ्यो नि त अब त्यो खालको त्यो रियल टाइम डेटा चाहिँ हामीसँग अहिले त्यो प्राविधिक भन्न सीमितताको कारणले गर्न सकेका छैन उहाँहरू लागिरहनु भएको छ तर हाम्रो हिसाबले चाहिँ जस्तै अब सुरक्षा निकाय परिचालन गर्ने अनि सडकका खाल्टाखुल्टीहरू बनाउनु भन्ने र पहिरोलाई सम्बोधन गर्ने यतिसम्मको काम चाहिँ अहिले भएको छ अब आगामी दिनमा चाहिँ हामीले एकदमै गर्नुपर्ने भनेको चाहिँ त्यो सेल ब्रोडकास्टिङ र रियल टाइम सूचना दिने नै हो हामीले त्यो काम चाहिँ अब गरिरहनु भएको छ हामी पनि लागिरहेछौँ अब कतिको गर्न सकिन्छ हेर्दै जाउँ त्यसलाई
अब यो राजमार्ग सञ्चालनका सन्दर्भमा चाहिँ जहाँ जहाँ अवरोध हुने गरेको छ विगतमा भन्दा यसपालि अलिक छिटो राजमार्ग सञ्चालन गर्न सकिएको छ होइन अब त्यसमा चाहिँ सुरक्षाकर्मीहरूको सहभागिताको सन्दर्भ पनि छ यही बीचमा सरकारले उद्धारमा खटिने राहतमा खटिने सुरक्षाकर्मीको सुविधा बढाउने निर्णय पनि हिजो गर्यो अब यसले यो खास गरी विपद व्यवस्थापनमा कस्तो भूमिका निर्वाह गर्छ
यो सुरक्षाकर्मीको सुविधा भनेको चाहिँ यो कस्तो भने जुन सशस्त्रको गोताखोर टोली हुन्छ अब उहाँहरू त भन्न बाढी आएको बेलामा खोलामै फालेरै रेस्क्यु गर्नुपर्ने हुन्छ नि त भन्दाखेरि अरू रेस्क्यु र त्यो रेस्क्युमा त टोटल्ली फरक भयो किनभने बाढी आएको बेलामा खोलामै हामफाल्ने भन्ने कुरा त्यो चाहिँ फरक कुरा भयो त्यसै गरी यो मौसम बिग्रेको बेलामा हिमालमै गएर हिउँबाटै रेस्क्यु गर्ने भन्ने कुरा पनि त फरक भयो भनेपछि त्यो रेस्क्युका पनि धेरै मतलब गम्भीरता संवेदनशीलता हुन्छ यो चाहिँ एकदमै यो पुरै नै जोखिम क्या यो आफ्नो ज्यान चाहिँ जोखिमै हाल्ने हो यो यस्तो यस्तो रेस्क्युमा चाहिँ त्यस कारण अहिलेको भन्नु अब हामीले त्यो रेस्क्युमा खटिने सुरक्षा निकायहरूलाई अब थप प्रोत्साहन दिने अथवा बिमा गर्ने यस्ता कुराहरू चाहिँ गर्नुपर्छ तर कम्तीमा सुरुवात चाहिँ यो हामी जोखिम मध्ये पनि अत्यधिक बढी जोखिमबाट जाउँ न भन्ने हिसाबले त्यो हिजोको निर्णय हो अब त्यसै गरी अब यसबाट अलिकति मान्छेलाई अब केही प्रोत्साहन अथवा केही मोटिभेट ल मैले मेरो ज्यानै जोखिममा हाले पनि कम्तीमा राज्यले मलाई यतिसम्म त हेरेको छ भन्ने त हुन्छ नि भन्ने हिसाबले यो मोटिभेट गर्नलाई त्यस्तो खालको व्यवस्था गरे हो भने यसै गरी आगामी दिनमा हामीले चाहिँ अब अलिकति त्यो अलिक बढी गर्दै गयो भने अझ बढी मान्छे मोटिभेट भएर अझ रेस्क्युमा अलिक बढी लाग्ने पनि हुन्छ भन्ने हो
हजुर, अब यो दक्षताको जुन कुरा छ नि, अघि पनि यहाँले साधन स्रोतसँग जोडिएको दक्षताको विषय ल्याउनु भएको थियो, अब यो गोताखोरहरूकै सन्दर्भमा या उद्धारकहरूमा चाहिँसँग आवश्यक सिप हुनु, आवश्यक प्रशिक्षण हुनु जुन एकदम आवश्यक मानिन्छ, त्यो सन्दर्भमा चाहिँ हाम्रा प्रयासहरू कस्ता छन्, हाम्रा कति चाहिँ उद्धारकर्ताहरू चाहिँ त्यो हिसाबले दक्ष छन्, कति गोताखोरहरू दक्ष छन्, उनीहरूको संख्या बढाउने सन्दर्भमा हाम्रा प्रयासहरू कसरी भइरहेको छ, उनीहरूको अझै क्षमता वृद्धि गर्ने सन्दर्भमा हाम्रा प्रयासहरू कसरी अघि बढिरहेको छ?
त्यसो छ, दक्षतामा त समस्या छैन, किनभने हाम्रो तालिमहरू पर्याप्त छ, उहाँहरू दक्ष धेरै बनाइरहेछौँ, अझ भन्न त्यो सुरक्षा निकायका अरू मान्छेहरूले पनि हामीले त्यो स्किल दक्षता चाहियो भनेर तालिममा दिनमा प्रेसर छ, त्यो दक्ष मान्छेमा समस्या छैन, तर हाम्रो समस्या भनेको चाहिँ त्यो दक्षलाई कसरी टिकाएर राख्ने भन्नेमा समस्या छ। जस्तै दक्ष भइसकेपछि त्यो उहाँहरूको चाहिँ धेरै ठुल्ठुलो अरू अरू ठाउँमा धेरै ठाउँमा अवसरहरू पनि हुँदो रहेछ, अनि दक्ष भएपछि जाने खालको टेन्डेन्सी चाहिँ हुन्छ भन्दाखेरि यो दक्षता हुने र दक्षता बढाउने कुरामा हाम्रो समस्या कम छ, दक्ष भइसकेका मान्छेलाई टिकाउनेमा समस्या छ अहिले। त्यस कारणले अलिकति यो प्रोत्साहनले पनि कम्तीमा अलिकति केहीसम्म यो टिकाउने काममा चाहिँ राहत दिन्छ कि भन्नेसम्म चाहिँ हो। त्यस कारण दक्ष चाहिँ अब गोताखोर पनि एकदम धेरै जसो तालिमहरू विदेशमा गएर पनि तालिम लिने त्यो एकदम दक्ष नै हुनुहुन्छ, उहाँहरू गरिरहनु पनि भएको छ होइन। तर त्यही हाम्रो चुनौती चाहिँ त्यस्तो खालको छ।
अब अलिकति प्रतिक्रियाहरूतर्फ जाउँ। संसदमा चाहिँ सांसदहरूले दिनौ जसो बोलिरहनु भएको छ, खास गरी विपदका घटनामा चाहिँ सरकारले जुन हिसाबले काम गर्नुपर्ने हो त्यो अलि पुगेन कि भन्ने खालको उहाँहरूको धारणा छ, सरकारका तर्फबाट हुनुपर्ने काम भएन भनिरहनु भएको छ। हुन त त्यो सरकारलाई दबाब दिनका लागि भइरहेको काममा सन्तुष्टि माने भने फेरि भोलि चाहिँ त्यसले सही नतिजा नदेला भनेर पनि होला होइन, यसका आयामहरू विभिन्न होलान्। यद्यपि जसरी आवाज उठिरहेको छ त्यो आवाजलाई सम्बोधन गर्ने निकाय मध्येको एउटा निकाय यहाँहरूको निकाय पनि हो, कसरी ती आवाजहरूलाई कसरी सम्बोधन भइरहेको जस्तो ठान्नुहुन्छ यहाँ? होइन, हामीले त गरेकै छौँ त्यो, खासै त्यो त्यसरी चाहिँ टिप्पणी गरिहाल्नुपर्ने होइन किनभने हाम्रा प्रयासहरू भइरहेका छन् भन्ने हो कि, अथवा हाम्रा अपर्याप्ततामा उहाँहरूले बोल्नु भएको छ हामीलाई अझै गर्न सहज हुन्छ भन्ने हो कि?
होइन, यसो त अब हाम्रो त अपर्याप्तता त छ नि, किनभने भनौँ न अब त्यो राजमार्गमा जाने पहिरो अब यो वर्ष मात्रै पहिरो गएको होइन, पोहोर पनि त्यही ठाउँमा गयो, परार पनि त्यही ठाउँमा गयो, अब अर्को वर्ष पनि फेरि त्यही ठाउँमा जान्छ होइन। भनेपछि त्यो अब हामी त भनौँ न यो गृह मन्त्रालय अहिले प्राधिकरणले त्यो पहिरोको भनौँ न कसरी खुलाउने, कसरी त्यसलाई पास गराउने, कसरी त्यसबाट जनधनको क्षति गर्ने भन्ने काम नै हामीले गरे हो। तर त्यो पहिरो जाने यो सच कुरा त्यसलाई चाहिँ भनौँ न यो मनसुन सकिएपछि जुन नौ महिनाको यो खाली पिरियड जस्तो हुन्छ नि त, त्यो बेलामा चाहिँ अत्यधिक अझै भन्न अब जसले पहिरो नियन्त्रण गर्ने हो उहाँहरूले चाहिँ त्यसलाई राम्रोसँग नियन्त्रण गरेर आगामी दिनमा चाहिँ पहिरो नै अर्को वर्ष गएन भने त यो यसको यो पहिरोको कुरै आउँदैन थियो होइन। भनेपछि त्यो हाम्रो अपर्याप्तता त भयो, भनेको अर्थ के हो भने त्यो विपदको दुईटा पाटो हुन्छ, एउटा चाहिँ विपदको व्यवस्थापनको पाटो हुन्छ, अर्को विपदको जोखिम न्यूनीकरणको पाटो हुन्छ, दुईटा पाटो हुन्छ। भने चाहिँ हाम्रो जोखिम न्यूनीकरणको पाटोमा अलिकति कम काम भएको कारणले त्यो व्यवस्थापनको पाटोमा चाहिँ बढी खट्नु परिरहेछ अहिले भन्दा आगामी दिनमा अब अनि व्यवस्थापनको काममा हामी जति खटे पनि हाम्रो त खटाइको त्यो सीमितताले अब साधन स्रोतको सीमितता प्रविधिको सीमितताले गर्दाखेरि भने आदि त गर्नै सक्दैनौँ भन्दा त्यसै यसको राम्रो उपाय भनेको चाहिँ त्यो जोखिम न्यूनीकरणको पाटोमा सबै अरू जसले जसले जे गर्ने हो आफ्नो निकायले बढी काम गरिदिनु भयो भने त अनि यस्ता गुनासाहरू भनाइहरू त कम आउँथ्यो भन्ने कुरो त एकदम ठिक हो नि।
हजुर, अब क्षमताको कुरा गर्ने भने हामीले अब गत वर्षको एउटा उदाहरण लिन सक्छौँ, भारी वर्षा हुने भनेपछि हामीले दुई दिन सार्वजनिक विदा घोषणा गर्नु पर्यो, त्यो भनेको हाम्रो व्यवस्थापनको या जोखिम न्यूनीकरणको हाम्रो क्षमताको कमी भनिएकै होइन। अब यद्यपि जनस्तरबाट चाहिँ अलि बढी अपेक्षा भएको हो कि, आशा बढी भएको हो कि, हाम्रो क्षमता भनौँ न अब घाँटी हेरेर आड निल्ने भन्ने जुन कुरा छ नि, हाम्रो क्षमता अनुसार हामीले काम गरिरहेको हो कि, अथवा हाम्रो क्षमता अनुसार पनि हामीले काम गर्न नसकेको हो कि, अलिकति वास्तविकतामा अलि भित्र पसेर जवाब खोज्नुपर्ने भएको छ अहिले।
होइन, मैले भने नि क्षमता, साधन स्रोत र प्रविधिगत कुराहरू त्यहाँ भन्ने छ, तिनवटा कुरा मैले अघि जुन भने त्यसको सीमितता त हामीसँग छ नै। अब यो भन्न मैले भने नि अब जोखिम न्यूनीकरणको पात्रमा त्यो पहिरो नजाने गरी हामीले व्यवस्थापन गर्न यदि हामीले सकेको भएदेखि यो व्यवस्थापनको काम अब पहिरो नियन्त्रण गर्नलाई त्यहाँ फेरि त्यो साधन स्रोतकै कुरा होला, उहाँहरूको आफ्नो चाहिँ भन्न अब कतिको प्रविधि कति छ फेरि अब यो पहिरो भनेको चाहिँ संसारको त्यो विकसित मुलुकहरूमा पनि धेरै खर्च गरेर धेरै गएर पहिरो नियन्त्रण गर्दा पनि फेरि अर्को ठाउँमा पहिरो आएको केसहरू पनि हामीसँग तन्नै छन्
होइन
भन्दाखेरि तर हाम्रो फोकस भनेको के हो भने अब आगामी दिनमा राज्यले चाहिँ विपद परेको बेलामा यसको व्यवस्थापनमा चाहिँ जसरी ध्यान दिन्छ विपद नभएको बेलामा जोखिम न्यूनीकरणमा पनि त्यसै गरी हामी सबै मिलेर ध्यान दिन सक्ने हो भने यो आगामी दिनमा यो व्यवस्थापनकोमा चाहिँ अलिक सहजता हुन्थ्यो क्या।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइराला। पछिल्लो समयमा वर्षाका कारण देशका विभिन्न भागमा प्राकृतिक विपदका घटनाहरू भइरहेका छन्, जनधनको क्षति पनि भइरहेको छ। सरकारले पूर्व सूचना, उद्धार, राहत एवं पुनस्थापनाका कार्यलाई अगाडि बढ़ाएको जनाएको छ। यिनै विषयमा हामी अन्तर्सम्वादमा केन्द्रित थियौं। प्राविधिक मित्र राजु थापा र शंकर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।